रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कसैले भनेकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नहुने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बेजुक्षेको भनाई। विषम परिस्थितिमा झगडा गरी बस्नुभन्दा जनताको हितमा काम गर्न उहाँको सुझाव। कोरोना संक्रमणको कारण थप 5 जनाको मृत्यु र कोरोना भाइरस विरूद्धको खोप विश्वका सबै जनताले सहजै प्राप्त गर्न सक्ने गरी मिलेर काम गर्न विश्वका 20 धनी राष्ट्रबीच सहमति। अब पूरा समाचार। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बेजुक्षेले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भनेकै भरमा राजीनामा दिन नहुने बताउनु भएको छ। भक्तपुरमा संचारकर्मीहरूसँग कुरा गर्दै आज नेमकिपाका अध्यक्ष बेजुक्षेले देशको मुख्य व्यक्ति भएपछि प्रधानमन्त्री ओली अडानमा बस्न सक्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कसैले भनेकै भरमा प्रधानमन्त्रीले राजीनामा दिए सिद्धान्त अनुरूप गलत हुने धारणा पनि व्यक्त गर्नुभयो। नेकपाको विवाद आन्तरिक भएको भन्दै बिजुक्षेले यसको समाधान पार्टीभित्रैबाट र संसदको प्रक्रियाबाट समाधान निकाल्नुपर्नेमा पनि जोड़ दिनुभयो। नारायणमान बिजुक्षेले कोरोनाको महामारीको यो विषम परिस्थितिमा पार्टीभित्र झगडा गरी बस्नुभन्दा जनताको स्वास्थ्य सुरक्षा र देशको विकासतर्फ लाग्न नेकपाका नेताहरूलाई आग्रह पनि गर्नुभयो। सुक्खा याममा सहज रूपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणले अधिकतम 250 मेगावाटसम्म विद्युत आयात गर्ने भएको छ। विशेष गरी माघ फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत उत्पादन हुने भएकोले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत आयात गर्न लागि प्राधिकरणले जनाएको छ। भारतको तर्फबाट हिजो मात्रै स्वीकृति आएको र भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युतको माग र परिमाणको स्वीकृति दिएको प्राधिकरणका कायमुकाम कार्यकारी निर्देशक हितेन्द्र देव साकेले जानकारी दिनुभयो। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुलले गुणस्तरीय र सहज विद्युत आपूर्तिका लागि प्राधिकरणलाई निर्देशन पनि दिनुभएको छ। मन्त्री पुलले निर्माणाधीन प्रसारण लाइन समेत तत्काल सम्पन्न गर्न पहल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। बाँकेमा कोरोना संक्रमणबाट थप 3 जनाको मृत्यु भएको छ। नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर 3 का 77 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। त्यसैगरी नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दाङका 2 जना कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 9 बनगाउँका 67 वर्षीय पुरूष र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 9 बेलुवाका 68 वर्षीय पुरूषको गैराति उपचारको क्रममा मृत्यु भएको हो। कोरोना संक्रमणको कारण सप्तरीमा 1 जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ। सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 2 का 50 वर्षीय गौरी शंकर देवको गैराती विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। देव सिराहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखामा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै भरतपुर चितवन मेडिकल कलेजमा उपचाररत 1 जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका 8 की 54 वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो। बाँकेमा आज थप 31 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। 16 जना महिला र 15 जना पुरूष डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। यो सँगै कोरोनाबाट निको हुनेको संख्या 3504 पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी भएको 40 दिन पुगेको छ। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्र राजबाग्लेले गएको असोज 26 गते प्राध्यापक मुनिराज छेत्रीलाई प्रतिष्ठानको डिनमा अनियमित तवरले नियुक्त गरेको भन्दै त्यसको विरोधमा असोज 28 गतेदेखि नै प्रतिष्ठानमा तालाबन्दी गरिएको हो। सरकारले प्रत्येक स्थानीय तहमा कोविड 19 अस्थायी अस्पताल स्थापनाका लागि बजेट छुट्याएको भए पनि कतिपय स्थानीय तहमा डाक्टर नपाइँदा समस्या परेको छ। बैतडी जिल्लाका कतिपय स्थानीय तहमा अस्पताल स्थापनाका साथै काम सकिए पनि सरकारले तोकेभन्दा अतिरिक्त सेवा दिने गरी विज्ञापन गर्दा समेत डाक्टर नपाउँदा अस्थायी कोविड अस्पताल सञ्चालनमा आउन सकेको छैन। बैतडीबाट हाम्रा संवाददाता सिबी लोयाले तयार पारेको रेडियो रिपोर्ट।
बैतडीका स्थानीय तहहरूलाई कोविड उन्नाइस अस्थायी अस्पतालका लागि डाक्टर पाउन मुस्किल भएको छ। सरकारले हरेक स्थानीय तहमा कोविड उन्नाइस अस्थायी अस्पताल बनाउने भने अनुसार पालिकाहरूमा बजेट पनि आइसकेको छ। हालसम्म जिल्लाको पुर्चौनी नगरपालिका बाहेक अन्य पालिकाले कोविड उन्नाइस अस्थायी अस्पताल बनाएका छैनन्। उनीहरूलाई डाक्टर पाउन निकै समस्या छ। शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरेन्द्र महता:
हाम्रो पालिकामा जति सक्दो चाँडो भवन निर्माण गरेर अर्को महिनाको फर्स्ट हप्तातिर हामी शुरूआत गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ। डाक्टरको खोजीमा छौँ। अझै पनि हामी रिविज्ञापन गरेर डाक्टरको पनि व्यवस्थापन गर्न सकियो भने हामीलाई सेवा प्रवाहमा सहजता हुन्थ्यो।
कोविड उन्नाइस अस्थायी अस्पतालका लागि डाक्टर बाहेक अन्य सबै कुरा जुटाएका बैतडीका स्थानीय तहहरूले डाक्टर नपाउँदा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक सिंह धामी:
हामीले दुई तीनचोटि विज्ञापन गरिसकेका अवस्थामा र एकचोटि राष्ट्रपतिमा समेत सूचना प्रकाशित गरिदिने अवस्थामा पनि डाक्टर बाहिरे अवस्था होइन। जति सरकारले रकम छुट्याएको थियो त्योभन्दा पनि पालिकाको आफ्नै स्रोतबाट नै केही थप रकम दिने गरी डाक्टरको विज्ञापन गरेकोमा त्यसमा पनि हामीले डाक्टर पाउन सकेनौँ।
बैतडीको पाटन नगरपालिकालाई पनि कोविड उन्नाइस अस्थायी अस्पतालका लागि डाक्टरकै अभाव खड्किएको छ। डाक्टरका लागि सरकारले तोके भन्दा 50,000 बढी तलब दिने विज्ञापन गर्दा समेत डाक्टर नपाएको बताउनुहुन्छ पाटन नगरपालिकाका प्रवक्ता लोकेन्द्र भण्डारी:
पाटनमा पनि अहिले हामीले 15 दिने सूचना जारी गरेका हौ। त्यसमा चाहिँ डाक्टरको कुनै पनि पर्न सकेन। तलब स्केल त नेपाल सरकारले निर्धारण गरेको एउटा छँदैछ। अतिरिक्त हामीले पाटन नगरपालिकाबाट 50,000 रुपियाँ चाहिँ सुविधा दिएर पनि आउनुहोस् भन्ने खालको कुरा गरेका छौँ। अहिलेसम्म डाक्टर भेटिएको छैन।
जिल्लाको पुर्चौनी नगरपालिकाले तोकिएको भन्दा बढी तलब दिने शर्तमा डाक्टर नियुक्त गरी अस्पताल सञ्चालन गरेको छ। अन्य पालिकाहरू पनि तलब बढाएरै डाक्टर नियुक्त गर्न चाहन्छन्, तर डाक्टर नपाउँदा समस्या भएको छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
यो थियो हाम्रा संवाददाता सीपी लोहियाले तयार पारेको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग। उदयपुरको तापली गाउँपालिकाको कार्यालयमा गैराती बम विस्फोट भएको छ। गाउँपालिकाको वडा नम्बर 5 रूपाटारमा रहेको पालिकाको कार्यालयमा बम विस्फोट भएको हो। बम गाउँपालिकामा रहेको नागरिक शाखा कक्षमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दाङमा कुर्सीबाट लडेर पूर्व गाउँ विकास समितिका अध्यक्षको मृत्यु भएको छ। हिजो साँझ कुर्सीबाट लडेर गम्भीर घाइते भएका तात्कालीन उरहरी गाउँ विकास समितिका अध्यक्ष रेशम बहादुर भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका 11 निवासी 76 वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो। सप्तरीको कञ्चनरूप नगरपालिका 5 स्थित पडेमारामा गैराती करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ। समूहमा रहेको हात्तीले 33,000 केबीको विद्युतको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रसारण लाइनको कार्यालयले जनाएको छ। फौजदारी कसुरमा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन महान्यायाधिवक्ताको कार्यालयले चालू आर्थिक वर्ष 2077-78 अभियोजन सुधार वर्ष घोषणा गरी त्यस अनुरूपका गतिविधिहरू अघि बढ़ाएको छ। पीड़ितलाई क्षतिपूर्ति सहितको न्याय र अपराधमा संलग्न दोषीलाई कसुर अनुसारको सजाय दिलाउन सरकारी वकिलको कार्यालयले अभियोजन सुधारमा जोड़ दिएको जनाइएको छ। हाम्रा संवाददाता अर्जुन श्रेष्ठले तयार पारेको अर्को रेडियो रिपोर्ट।
सरकारी वकिलको कार्यालयले फौजदारी अपराधमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउँदै पीड़ितलाई क्षतिपूर्ति सहितको न्याय दिलाउने प्रक्रियालाई थप प्रभावकारी बनाउन अभियोजन सुधारमा जोड़ दिएको छ। अपराधको अनुसन्धान पछिको प्राप्त प्रमाण सहितको अनुसन्धान प्रतिवेदनमा आधारित अभियोजनको प्रभावकारितासँग दोषीलाई सजाय र पीड़ितलाई न्याय दिलाउने पक्ष जोड़िने भएकाले अभियोजन सुधारलाई प्राथमिकतामा राखिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मीले चालू आर्थिक वर्ष 2077-78 अभियोजन सुधार वर्ष घोषणा गरेर फौजदारी मुद्दाको अभियोजनसँग सम्बन्धित निकायसँगको समन्वयलाई प्रभावकारी बनाउँदै अभियोजन सुधारमा जोड़ दिएको बताउनुभयो।
अभियोजन सुधारबाट चाहिँ हाम्रो अहिलेको कानूनको कार्यान्वयन प्रभावकारी हुन्छ, कानूनको शासन स्थापित हुन्छ, अभियुक्तले दण्डित हुनुपर्छ, पीड़ितले न्याय पाउँछ र जुन दण्डहीनतालाई चाहिँ कम गर्न सकिन्छ भन्ने नै अभियोजन सुधारको उद्देश्य हो। यही सुधारमा हाम्रा प्रयासहरू केन्द्रित छन्। पीडित र आम नागरिकले चाहिँ प्रहरी, सरकारी वकिल र अनुसन्धानका निकायहरू, अभियोजनका निकायहरूलाई विश्वास गर्न सक्ने वातावरण हामी सिर्जना गर्ने प्रयासमा केन्द्रित छौँ।
महान्याधिवक्ताको कार्यालयले अपराध अनुसन्धान गर्ने विभिन्न निकायहरूसँग प्रमाण संकलन र अनुसन्धानमा समन्वय गर्ने, सरकारी वकिलको कार्यालयकै कामको अनुगमन गर्ने, अभियोग पत्र लेखनमा सुधार गर्ने लगायतका गतिविधिहरू गरिरहेको छ। अभियोजनलाई प्रभावकारी बनाउन अपराध अनुसन्धानको प्रमुख निकाय, प्रहरी अधिकारी र सरकारी वकिललाई संयुक्त रूपमा प्रशिक्षण दिन लागिएको छ। महान्याधिवक्ता कार्यालयका प्रवक्ता रेग्मी:
प्रमाण संकलनको सन्दर्भमा चाहिँ हामीले सरकारी वकिलहरूलाई, त्यसमा चाहिँ प्रहरी अनुसन्धानकर्तालाई पनि सामेल गरेर प्रमाण विश्लेषण मूल्यांकन सम्बन्धी प्रशिक्षण कार्यक्रमहरू गर्ने भनेका छौँ।
महान्याधिवक्ताको कार्यालयले चालू आर्थिक वर्षलाई अभियोजन सुधार वर्ष घोषणा गरेसँगै अनुसन्धानको मुख्य निकाय प्रहरी संगठनले पनि संगठन माताहतका निकायलाई अभियोजन सुधारमा स्पष्ट निर्देशन दिएको छ। अभियोजन सुधारको घोषणासँगै सरकारी वकिल र प्रहरी संगठन बीच अपराध अनुसन्धान र अभियोजनमा गरिने समन्वयले थप प्रभावकारिता ल्याउने नेपाल प्रहरीको अपेक्षा छ। प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक कुबेर कठायत:
अब दुईटै पक्ष, सरकारी वकिल र जिल्लाका अनुसन्धान अधिकारीहरूको बीच अनुसन्धानको गाँठो बलियो पार्नलाई चाहिँ यसले सकारात्मक भूमिका खेल्छ जस्तो लाग्छ मलाई।
अपराध अनुसन्धानमा कहिले कहीँ त्रुटि हुँदा प्रहरी संगठन र सरकारी वकिलको आलोचना भएका उदाहरणहरू छन्। फौजदारी अपराधमा दोषीलाई कानूनी दायरामा ल्याउन र पीड़ितलाई क्षतिपूर्ति सहितको न्याय दिलाउन यी दुई निकायले तयार गर्ने अनुसन्धान र अभियोजनले महत्वपूर्ण अर्थ राख्ने गर्छ। यस सन्दर्भमा महान्याधिवक्ताको कार्यालयले घोषणा गरेको अभियोजन सुधारले फौजदारी मुद्दालाई प्रभावकारी बनाउँदै कानूनी राज्यको प्रत्याभूति गराउन थप सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है, नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसंग: विश्वका 20 धनी राष्ट्रहरूको संगठन G20 नेताहरूले विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस विरूद्धको खोपको विश्वव्यापी वितरण समान रूपमा गर्ने विषयमा मिलेर काम गर्ने सहमति जनाएका छन्। G20 नेताहरूबीच हालै सम्पन्न भर्चुअल बैठकपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले कोरोना संकट सामना गर्न असमर्थ राष्ट्रका लागि आवश्यक भ्याक्सिन सहज तरिकाले उपलब्ध गराउनेदेखि कोरोना महामारीका विरूद्ध मिलेर काम गर्ने विषयमा समेत ऐक्यबद्धता प्रकट गरेका छन्। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अफगानिस्तानमा सशस्त्र विद्रोह गर्दै आएको तालिबानी समूह र त्यहाँको सरकारी पक्षका प्रतिनिधिहरूसँग कतारमा बेग्ला बेग्लै भेट गर्नुभएको छ। अफगानिस्तानमा वर्षौंदेखि कायम सशस्त्र विद्रोहलाई सहमतिमा टुंग्याई एकताको सरकार गठन गर्ने कार्यमा लागेको अमेरिकाको ट्रम्प प्रशासनले केही समयदेखि विद्रोही तालिबानी समूह र सरकारी पक्षसँग वार्ता जारी राखेको छ। अमेरिकाले सन् 2011 अफगानिस्तानको तत्कालीन तालिबानी समूहलाई सरकारबाट विस्थापित गरेको 20 वर्ष पुग्न लाग्दा समेत त्यहाँ स्थायी शान्ति कायम हुन नसकेपछि अमेरिकी सरकार आफ्नो विगतको नीति परिवर्तन गरी विद्रोही पक्षलाई पुनः फकाउने कार्यमा जुटेको विश्लेषण गरिएको छ। यसैबीच अफगानिस्तानको राजधानी काबुलको अति सुरक्षित इलाका ग्रीन जोन भनी किटान गरिएको क्षेत्रमा कैयौं क्षेप्यास्त्र आक्रमण भएको छ। कैयौं देशका राजदूतावास रहेको इलाकामा भएको पछिल्लो आक्रमणमा कम्तीमा 8 सर्वसाधारणको मृत्यु हुनको साथै दर्जनौं व्यक्ति घाइते भएका छन्। इथियोपियाको द्वन्द्वग्रस्त टिग्रे इलाकामा राहत सामग्री उपलब्ध गराउन चाहने राहत संस्थाले द्वन्द्वरत पक्षलाई युद्ध विराम गरी मानवीय सहायता कार्यमा सहयोग गर्न आग्रह गरेको छ। त्यहाँ सक्रिय टिग्रे लिबरेशन आर्मी र सरकारी सेनाबीच भड्केको पछिल्लो भिडन्तको कारण हजारौं नागरिक आधारभूत आवश्यकताबाट वञ्चित भएका भन्दै राष्ट्रसंघीय सहायता संस्थाले राहत सामग्री पुर्याउन चाहे पनि द्वन्द्वका कारण त्यो सम्भव नभएपछि द्वन्द्वरत पक्षलाई संघर्ष विराम गर्न आह्वान गरेको हो। ग्वाटेमालामा सरकार विरोधी प्रदर्शनमा उत्रेका आन्दोलनकारी समूहले संसद भवनको एक भागमा आगजनी गरेका छन्। संसदले अनुमोदन गरेको बजेटप्रति असहमति जनाउँदै सड़कमा उत्रेको विपक्षी समूहले सार्वजनिक सम्पत्ति तोड़फोड़ गर्दै संसद भवनतर्फ अघि बढ़न थालेपछि दंगा प्रहरीले बल प्रयोग गरी भीड़ तितर वितर गरे पनि संसद भवनको एक भागमा आगो लगाउन आन्दोलनकारी सफल भएको बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। कसैले भनेकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नहुने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्षेको भनाई। विषम परिस्थितिमा झगडा गरी बस्नुभन्दा जनताको हितमा काम गर्न पनि उहाँको सुझाव। कोरोना संक्रमणको कारण थप 5 जनाको मृत्यु र कोरोना भाइरस विरूद्धको खोप विश्वका सबै जनताले सहजै प्राप्त गर्न सक्ने गरी मिलेर काम गर्न विश्वका 20 धनी राष्ट्रबीच सहमति। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।